ड्राइंग जहाँ तक हो सके बंद रखें, किसी किसी का हालात कुछ ऐसे होते हैं उसके लिए मोबाइल खुला रखने की जरूरत पड़ती है। इमरजेंसी इतला उस तक आने वाली है, मालूम करना चाहता है तो ऐसी सूरत में साइलेंट पर रखना चाहिए, हाथ में भी रख सकते हैं। रोशनी जब आएगी तो पता चल जाए, आप अकेले उठ कर जाकर बात कर सकते हैं। बाकी साउंड के साथ खुला नहीं रखना चाहिए मजलिस में। साउंड के साथ खुला रखने में अपनी तवज्जो तो हट जाती है, ये एक नुकसान अपना जाती है, लेकिन जितनों के कानों तक आवाज पहुंचेगी सबकी तवज्जो बढ़ जाएगी, तो ये सबका नुकसान है। साइलेंट पर रखने की सूरत में अगर आप की नजर रोशनी पे पड़ गई तो खाली आपकी तवज्जो खराब होगी, अपना जाती नुकसान होगा। और अच्छा तो ये है कि पूरा ही बंद रखना चाहिए ताकि आप एक सुई से सुन सके। सिर्फ मजबूरी की हालत में कोई आदमी साइलेंट पर रख ले। ये आदाब मसाजिद के लिए, दरगाहों के लिए, दीनी मजालिस के लिए, बल्कि किसी बुजुर्ग से निजी मुलाकात के लिए भी जरूरी है। हमारे बुजुर्गों ने तो इधर उधर देखने को भी खिलाफे अदब करार दिया है। मजलिस में बैठने के बाद आपस में एक दूसरे से बात करने को खिलाफे अदब करार दिया है। आदाब पर मैं आम तौर पर नहीं बयान किया करता, वरना आदाब आदाब शेख वल मुरीद मुस्तकिल किताबें हैं, उसको देखना चाहिए। तहसील इल्म के आदाब पर मुस्तकिल लिखा गया है, उसका मुतालआ करना चाहिए। मैं ज्यादा उसका तस्करा इसलिए नहीं करता हूँ कि आप ही की तरह एक मामूली आदमी हो, कहीं ऐसा ना हो कि किसी के दिल दिमाग में कोई ऐसा तासुर कायम हो जाए कि अपना अदब करवाना चाहते हैं, रहा सहा हासिल होने वाला फायदा भी मौकूफ हो सकता है। बड़ों के लिए है वो आदाब जो सुनाए जा रहे हैं, उसके खिलाफ मजालिस में तो जहाँ दीन की बात सुनाई जा रही है, सुनाने वाला कोई हो दीन की बात को तवज्जो से सुनना चाहिए। तुम यहाँ सामने आके बैठ जाओ, ये भी आदाब में से है। सामने बैठना, करीब बैठना, ऐसा बैठना कि दीन की बात सुनाने वाले की नजर पड़ती रहे और हम उसको देखते रहे। ऐसा नहीं बैठना कि किसी के पीछे छुप जाए, यानी इख्तियार से, देखे इस तरह से कि लंबा कामत का आदमी होता है उसके पीछे बैठने वाला छुप जाता है तो वो एक मजबूरी है, मजबूरी से छुपने में कोई हर्ज नहीं। हम लोग जब पढ़ा करते थे हदीस की किताब, बिल्कुल उस्ताद के सामने, सामने की तिपाई पे मलसा नजर उठाते ही पहले देखना, इसका इस्तेमाल करते, इससे तवज्जो कायम रहती और तो मिलती। और ये लाइन में खास तौर से तवज्जो को बड़ी अहमियत है। आप इतना मुतवज्जे रहेंगे और आपकी तरफ आपके शेख, आपके उस्ताद, आपके मिसले और आपके मुर्शिद की जितनी तवज्जो होगी फायदा उतना ज्यादा होगा। अदब का रास्ता है अजमत, इताअत, अदब, ये बहुत जरूरी है। سے پہلے کہ اخلاقیات کے موضوع پر آپ کے سامنے کچھ سنایا جائے، ایک بات کو ہم پھر آپ کو یاد دلاتے ہیں، اور وہ یہ ہے کہ اللہ کی عظمت، پیغمبران نظام کی محبت، صحابہ کرام اور اولیاء نظام کا احترام لازمی چیزوں میں سے، جتنی زیادہ عقیدت، محبت، عظمت، اکرام، احترام ہوگا اسی قدر آدمی کو فیوز، برکات، روحانی نعمتیں، دینی ترقی ملتی رہے گی. پوری مخلوق میں سب سے زیادہ تعظیم و تکریم، سب سے زیادہ محبت، سب سے زیادہ عظمت، سب سے زیادہ عقیدت نبی کریم صلی اللہ علیہ وسلم کی ذات گرامی سے ہونا چاہیے، جس کو جو ملا انہی کے واسطے سے اور ذریعے سے ملا، اور جس کو جو ملے گا وہیں سے ملے گا. سارا خیر وہاں آتا ہے، پھر وہاں سے بڑھتا ہے. اسی لیے سب سے زیادہ عظمت، سب سے زیادہ محبت، سب سے زیادہ عقیدت، سب سے زیادہ احترام نبی کریم صلی اللہ علیہ وسلم کا، اور پھر درجہ بدرجہ ان کی امانت، ان کا علم، ان کا عمل، ان کی تعلیمات جن کے ذریعے سے ملتی ہیں ان کا ہونا چاہیے، یہ ایک بات. دوسری بات یہ ہے کہ عظمت و عقیدت اور محبت کے اظہار میں، ظاہر کرنے میں دو قسم کے لوگ ہیں. کچھ لوگ وہ ہیں جو محبت کا اظہار اپنے طور پر کرتے ہیں، عقیدت کا اظہار اپنے طور پر کرتے ہیں، عظمت کا اظہار اپنے کو جیسا سمجھ میں آیا ویسا کرتے ہیں. جیسے یہودیوں نے حضرت عزیر کو کی عظمت کے اظہار کرتے ہوئے ان کو اللہ کا بیٹا بنا دیا، نصارہ نے حضرت عیسیٰ علیہ السلام کو اللہ کا بیٹا بنا دیا. ظاہر ہے کہ یہ اللہ کو بھی پسند نہیں ہے، حضرت عزیر حضرت عیسیٰ کو بھی پسند نہیں کہ ان کو بندے سے خدا بنا دیا جائے. وہ بندے تھے، محبوب بندے تھے، مقرب بندے تھے، بڑے درجے والے تھے، بہت اونچے مرتبے والے تھے، لیکن تھے بندے. اب اگر ان کو خدا بنا دیا تو یہ عظمت محبت نہیں ہوئی، یہ تو ان کو ناراض کرنا ہو گیا. اسی طریقے سے پورے حالات پر آدمی کو سوچنا چاہیے کہ عظمت اور محبت کے اظہار میں وہ طریقہ نہ اختیار کیا جائے جو طریقہ جس سے محبت یا جس کی عظمت کے اظہار میں کر رہے ہیں اس کو ناپسند تو نہیں ہے. مثلا ہم نے کسی کی محبت اور عقیدت کے اظہار میں مارے خوشی کے گانا لگا دیا. اب یہ گانا حضور کی محبت میں، مثال کے طور پر محبت اور عقیدت کے اظہار میں کسی نے گانا لگایا، تو سوال یہ ہے کہ کیا حضور کو گانا پسند تھا؟ پسند نہیں تھا. اب ہم نے وہ کیا تو اب یہ حضور کے لیے پسندیدگی کے سبب بنے گا یا ناراضگی؟ سمجھ میں آنا چاہیے بات اچھی طریقے سے. یا اسی طریقے سے ہم نے کسی سے عقیدت اور محبت کے اظہار میں ان کی خوبیوں اور کمالات کے بیان کرنے کے لیے یا ان کے سلسلے میں اوصاف کے اظہار کے لیے مثلا نعت لگا دی یا تقریر لگا دی، مگر ایسے بلند آواز سے لگائی کہ پورے محلے والے رات میں بھی نہیں سو سکتے، کیا یہ طریق اس ذات گرامی کو پسند آ سکتا ہے جو ذات گرامی اپنے گھر میں داخل ہوتے ہوئے اس انداز سے داخل ہوتی تھی کہ سلام جب کیا جاتا، آپ جب سلام فرماتے تو جو بیدار رہتا تھا وہ تو سن کر جواب دیتا تھا، لیکن جو نیند میں ہوتا تھا تو اس کی نیند ٹوٹتی نہیں تھی. کواڑ کھولتے تھے بند کرتے تھے تو سونے والوں کی نیند میں خلل نہیں آتا. آپ کو معلوم ہے کہ بیت اللہ بہت معظم اور محترم مقام ہے اور اس میں حجر اسود ہے. آدمی جب کھڑا ہو جائے تو اس کے سینے کے برابر میں وہ پتھر لگا ہوا ہے دیوار میں, جہاں حاجی طواف کرتے وقت میں جا کے اس کو بوسہ لیتے ہیں. یہ جنت سے آیا ہوا پتھر ہے, بڑا بابرکت ہے, گناہ دھل جاتے ہیں. اس کو بوسہ لینا سنت ہے, نبی رحمت صلی اللہ علیہ وسلم نے اس کو بوسہ لیا ہے. لیکن تمام علماء یہ لکھتے ہیں کہ طواف کرنے والے جو حجاج ہوتے ہیں تعداد میں بہت زیادہ ہوتے ہیں, تو کہتے ہیں کہ حاجی کو مومن کو تکلیف دینا حرام ہے اور بوسہ لینا سنت ہے. تو کہیں ایسا نہ ہو کہ سنت کے شوق میں ایک نافرمانی کر بیٹھے. اسی لیے کہتے ہیں کہ جن کو آسانی سے بغیر تکلیف کے موقع مل جائے سعادت ہے, لیکن قربان ہوں پیارے حبیب صلی اللہ علیہ وسلم کے, انہوں نے دور سے ایسا ہاتھ لگا کہ ہاتھ کو بوسہ لے لیا تو بھی سنت ادا ہو جاتی, اور اگر اتنا قریب نہیں ہے کافی دور ہے تو اس کی طرف خالی ایسا ہاتھ کر کے ہاتھ کو بوسہ لے لیا تو سنت ادا ہو جاتی. تکلیف دینے کی اجازت نہیں ہے. اب عقیدت و محبت کے اظہار میں کوئی ایسا کام ہم کر سکتے ہیں جو دوسروں کے لیے تکلیف کا سبب بنتا ہو؟ دین بہت بڑی چیز ہے. دین نام ہے اس مبارک زندگی کا جو نبی رحمت صلی اللہ علیہ وسلم لے کر آئے. اسی طریقے سے کسی کی عقیدت و محبت کے اظہار میں کھانا کھلانے کا شوق ہو, کھانا کھلانے کا شوق ہے تو پکاؤ کھلاؤ, لیکن یہ کہ ہم پکا رہے ہیں ہم کھلا رہے ہیں تم اتنا دینا زبردستی, اس کی اسلام میں اجازت مل سکتی ہے؟ عقیدت و محبت کے اظہار میں کر رہے ہیں مگر یہ نہیں جان رہے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم کا جو منشا ہے وہ منشے کی تکمیل نہیں ہوتی. اسی طریقے سے آپ دیکھیں کہ صاحب آپ لائٹ استعمال کریں پنکھا استعمال کریں تو آپ قانون سے کرنٹ لینا چاہیے, خلاف قانون نہیں. جہاں سے دیکھا اٹھائے اور جناب تالاب پہ ڈال دیے اور لینا شروع کر دیے. بتاؤں کہ یہ طریقہ صحیح ہو سکتا ہے؟ تو عقیدت اور محبت لازم ہے ضروری ہے, اکرام احترام لازم ہے ضروری ہے, لیکن ایسا ہو کہ جس سے ہم عقیدت کا اظہار کر رہے ہیں جس سے ہم محبت کا اظہار کر رہے ہیں ان کی ناراضگی نہیں ہونا, ان کے خلاف عمل نہیں کرنا. اگر اتنی بات سمجھ میں آئی ہے ہم سمجھتے ہیں کہ ایک بہت بڑا علم کا دروازہ آپ کے لیے کھل سکتا ہے. ایک صحابی کو نبی کریم صلی اللہ علیہ وسلم نے لشکر تیار کروا کے لشکر کا ذمہ دار بنایا, کہا کہ اب تم لے کے جاؤ. اتنی محبت تھی حضرات صحابہ کو, کتنی عظمت تھی حضور کی, آپ اندازہ لگا سکتے ہیں. جب وہ ان کو رخصت کرنے لگے تو یوں ارشاد فرمایا کہ شاید اب پھر دوبارہ اس دنیا میں ہماری تمہاری ملاقات نہیں ہو سکے گی. وہ تو یقین کی بات ہے کہ یقیناً ایسا ہی ہوگا جیسے حضور نے فرما دیا ہے نا. ایسی حالت میں حضور کے حکم کو پورا کرنے کے لیے آپ کو اور آپ کے مبارک شہر مدینے کو چھوڑ کر جانا کوئی آسان کام ہے؟ لیکن صحابہ چلے گئے کہ نہیں, حضور کا فرمان بڑی چیز ہے. اس وقت سے ہم عام طور پر عرض کیا کرتے ہیں, ایک ہے میرا ارمان اور ایک ہے پیارے نبی علیہ السلام کا فرمان. क्या करना, अपना अरमान आपके फरमान पर कुर्बान। समझ में आया? पूरा सुलूक तय हो जाता था। एक छोटी सी बात याद रह गई, खाली एक लाइन का नहीं, इस वास्ते कि ये जो लफ्ज है ये तो पूरे जिंदगी के तमाम अज्जा पर मुहित है। अपना अरमान कर दो कुर्बान बर नबी के फरमान, नबी के फरमान पे अपना अरमान कुर्बान कर दो। सही रास्ता यही है और इंशाल्लाह मंजिल मकसूद पर जल्दी पहुंच सकते। एक छोटी सी बात मौके की मुनासिबत से अर्ज करना हमने मुनासिब समझा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के भेजे जाने के मकासिद में एक अहम तरीन मकसद लोगों को आला अखलाक की तालीम देना। आपको मालूम है कि ये जो हमारे हाथ पांव जिस्म ढांचा है इसको खल्क कहते हैं। खा लाम खौफ, खा पर जबर के साथ खल्क, और एक लफ्ज है खुल्क। खा लाम खौफ, खा पर पेश के साथ खुल्क कहते हैं अखलाक को, अंदरून की अच्छी सिफात को। जानना चाहिए कि खल्क और खुल्क जुदा जुदा दो लफ्ज हैं। खल्क से मुराद जाहिरी सूरत है और खुल्क से मुराद बातिनी सूरत है। क्योंकि इंसान जिस तरह जिस्म से तरतीब दिया गया है और हाथ पांव आंख कान वगैरह आजा उसको अता किए गए हैं जिनको कुव्वत बसारत यानी चेहरे की आंखें इदराक कर सकती हैं, देख सकती हैं, इसी तरह इंसान रूह और नफ्स से तरकीब दिया गया है और इसका इदराक दिल की आंखें करती हैं। ये तरकीब इन जाहिरी आंखों से नजर नहीं आती। इन दोनों तरकीबों में हक ताला ने अपनी मखलूक को जुदा जुदा सूरत और किस्म किस्म की शक्लों पर पैदा फरमाया है। कोई सूरत और सीरत अच्छी है और कोई सूरत और सीरत बुरी और भोंडी है। जाहिरी हयात और शक्ल को सूरत कहते हैं और बातिनी शक्ल और हयात को सीरत कहते हैं, मगर सीरत का मर्तबा सूरत से बढ़ा हुआ है। अंदरून का अच्छा होना बाहर के आजा व जवारे के खूबसूरत होने के मुकाबले में ज्यादा अहम है। अगर अंदर अच्छा है तो बाहर ऐसा वैसा भी चल जाता है। बाहर बहुत अच्छा है, रंग है, रूप है, नाक है, नक्शा है, कद है, कामत है, लेकिन अंदर अच्छा नहीं है तो उसकी कोई अहमियत कोई कीमत नहीं है। सीरत का मर्तबा सूरत से बढ़ा हुआ है। एक सहाबी पिंडलियां पतली पतली थी, बाद लोग बोलते थे तुम्हारी पिंडलियां तो बिल्कुल ऐसी पतली हैं। यानी जाहिरी सूरत में इसको ज्यादा अच्छा समझते हैं वैसी नहीं। नबी अलैहिस्सलाम ने सुना तो फरमाया तराजू में बहुत वजनी है, कियामत के दिन जो आमाल तोले जाएंगे उसमें बहुत वजनी है। हजरत बिलाल हैं रज़ी अल्लाह अन्हु, हबश के रहने वाले, रंग कैसा रहता है उन लोगों का मालूम, शक्ल सूरत कैसी रहती मालूम है ना, मगर सीरत अच्छी थी, अंदरून में ईमान था, अंदरून में तकवा था, अंदरून में अल्लाह के हबीब की मोहब्बत थी, अंदरून में दीन की अजमत थी, अंदरून में अल्लाह की याद थी, अंदरून में तौहीद खालिस थी। तौहीद खालिस, लोग मार रहे हैं पीट रहे हैं उनकी जबान से एक ही जुमला निकलता था अल्लाहु अहद अल्लाहु अहद। रस्सियां पांव में बांध कर उनको घसीट रहे हैं, रेत पे लिटा रहे हैं, सीने पे चट्टान रख रहे हैं, मार रहे हैं पीट रहे हैं, लेकिन उनकी जुबान से एक ही तकरीर चल रही थी अल्लाहु अहद अल्लाहु अहद, अल्लाह तो एक ही है। हालांकि इस पूरी सजा उसी बात से दे रहे थे, तौहीद ऐसी पक्की थी। आपको मालूम है कि उनको हजरत उमर इब्नुल खत्ताब रजी अल्लाह तआला अन्हु अपनी इमारत के दौर में जबकि वो अमीरुल मोमिनीन थे, पूरे मुसलमानों के सरबरा और बादशाह थे, और कैसे कर्रफर वाले थे सबको मालूम है, कैसा रोबदार था सबको मालूम है, कैसे अजीमुल मतबत थे सबको अंदाजा है। वो हजरत बिलाल रजी अल्लाह अनु को सईदी बोलते थे, मेरे सरदार। क्या चीज अच्छी थी? सीरत अच्छी थी। कहते हैं कि सीरत का मर्तबा सूरत से बढ़ा हुआ है, क्योंकि उसको ताला ने अपनी जानिब मंसूब किया है। चुनाचे वनफ़क्तु फीहि मिन रूही, फरमाया आदम के पुतले में मैंने अपनी रूह को फोंक दिया। आयत करीमा में रूह को अपना कहकर जिक्र फरमाया, और कुल रूह मिन अम्र रब्बी, ऐ हबीब सल्लल्लाहु अलैहि वसल्लम कह दीजिए कि रूह मेरे परवरदिगार का अम्र है। इसका इजहार फरमाया कि रूह अम्र रब्बी है और जिस्म की तरह सिफली और खाकी नहीं। जिस्म तो आग मिट्टी पानी हवा से बना है ना, आग मिट्टी पानी हवा इससे बना है, इसीलिए अगर इसमें आग का गलबा हुआ तो गुस्सा भड़कना इतराना ये शुरू हो जाता, और अगर मिट्टी का गलबा हो गया तो खराब खराब किस्म के आमाल और जज्बात उभरना शुरू हो जाते, हवा का गलबा हो गया तो उड़ना शुरू कर देता, जिसको हम लोग बोलते उन्हें बहुत उड़ा आजकल। जिस्म तो सिफली है खाकी है, जिस्म की निस्बत मिट्टी की जानिब फरमाई, इन्नी खालिकन बशरन मिन तीन, बेशक मैंने आदम को मिट्टी से पैदा किया। इस मकाम पर रूह और नफ्स से मुराद एक ही शय है, यानी वो शय जो हक ताला के इल्हाम और इल्का से अपनी अपनी इस्तेदाद के मुआफिक चीजों की मारिफत और इदराक हासिल करती है। असल तो ये जिस्म जो है वो सवारी है, समझो सवार नहीं सवारी। सारे अहकाम का ताल्लुक अंदरून से है, बिलखसूस दिल से है, सजा जजा अमल नहीं, पसंद नापसंद, ये सब का असल हुक्म जो है वो दिल से मुताल्लिक है। इसीलिए हजरात सूफिया कहते हैं इस पे करो मेहनत, मेहनत का मैदान दिल है आदमी, वो एक सही हो गया तो सब सही हो जाता। इस वास्ते क्या आप देखेंगे, अरे ऐसा कैसे करे हो, दिल बोला स्वास्थ्य कर लिया। तो आजा व जवा रहे तो नौकर क्या कर रहे हैं, दिल जैसा बोला वैसा सुनते रहे। अब अगर दिल पर मेहनत हुई, दिल अच्छा हो गया तो अच्छा बोलेगा, जो अच्छा बोलेगा तो अच्छा करेंगे। इसीलिए मेहनत दिल पर करनी चाहिए। मालूम हुआ कि ज्यादा काबिल लिहाज अमर रब्बी यानी सीरत इंसानी ही है कि जब तक किसी बातिनी तरकीब की शक्ल और हैरत में हुसन मौजूद न होगा उस वक्त तक इंसान को खूब सीरत नहीं कहा जा सकता। और चूंकि इस सूरत के आजा हाथ पांव की तरह सीरत को भी हक ताला ने बातिनी आजा अता फरमाए हैं, जैसे इस जिस्म के लिए आजा है ऐसे ही रूह के लिए और सीरत के लिए भी आजा है, जिनका नाम कुव्वत इल्म, कुव्वत गजब, कुव्वत शहवत और कुव्वत अदल है। चार कुव्वतें, कुव्वत इल्म, कुव्वत गजब, कुव्वत शहवत, कुव्वत अदल, ये आजा है अंदर के। ये सही है, अच्छे हैं तो सीरत अच्छी है, आदमी खूबसूरत है। जैसे हाथ पांव अच्छे हैं तो बोलते खूबसूरत, ऐसे ये कुव्वतें अगर अंदरून में अच्छी हैं तो कहते हैं खूबसूरत। और जन्नत दोजख पसंद नापसंद, अल्लाह का महबूब मबगूज और अल्लाह की रहमत का मुस्तहिक और अल्लाह की लानत का मुस्तहिक जो होता है, ये बाहर की सूरत से नहीं होता, अंदर की सीरत से होता। वरना तो इतने खूबसूरत होते सीधा जन्नत उनके लिए हो जाती, और जितने बदसूरत होते उनके लिए ना होती वो अच्छी जगह। हालांकि ऐसा कुछ नहीं है, असल चीज सीरत है, इसमें अपना इल्म सही रहना, गुस्से की जो है ना कैफियत अपने अंदरून में वो सही हो जाना, ख्वाहिशात जो है वो तवाज़ुन हो जाना, एतदाल पे आना, हर अमल वैसा होना जैसा होना चाहिए, उसको अदल कहते हैं। अभी इनमें से पहली कुव्वत के दुरुस्त करने के लिए कहते हैं कि सही इल्म हासिल करो, किसी के पास जाके बैठो, जो अपने को समझ में आ रहा है उसको डालो पीठ के पीछे। जो पुराना सुन्नत के जानने वाले हैं उन्होंने जैसा बोल रहे हैं वैसा करो। मसलन इस्लाम कहता है तिजारत से नफा हासिल करो, इजाजत। इस्लाम कहता है सूद से नफा हासिल करो, हराम है। जी अपने को क्या समझ में आ रहा, तिजारत में मेहनत ज्यादा है नफा कम, सूद में मेहनत कम नफा ज्यादा। अब अपने को ऐसा समझ में आ रहा, तो अपने की ये अपनी ये जो समझ है ना, अपनी ये जो फहम है, अपना ये जो इल्म है, ये इल्म को कुर्बान कर देना अल्लाह के फरमान। अल्लाह ताला ने कुरान पाक में फरमाया अहल्लल्लाहुल बैअ व हर्रमर रिबा, अल्लाह ने बैअ को हलाल किया और रिबा को सूद को हराम फरमाया। तो हमारा इल्म क्या बोल रहा, कई को हराम कर दिए, मेहनत कम नफा ज्यादा। ऐसे ही कुरान पाक में आया है सदके से माल बढ़ता है और सूद से माल घट जाता है। अगर हमारा जो फहम है, हमारा जो इल्म है, हमारा जो शऊर है वो उसके बिल्कुल उल्टा दिख रहा है ना। हम समझे सदका कर दिया तो है सो भी गया और सूद ले लिया तो बढ़ गया, सौ थे सवा सौ हो गए। यही समझ रहा है कि ये बढ़ेगा, बढ़ता है इससे, और सदका देने से समझता है कि घटता है। ये हमारा अपना इल्म है, हमारी अपनी समझ है, हमारा अपना फहम है। अल्लाह ताला क्या फरमाते हैं कुरान शरीफ में, يمحق الله الربا ويربي الصدقات, اللہ سود کو مٹا دیں گے صدقات کو بڑھا دیں گے. تو اب اپنے اس علم کو اس علم کے تابع بنا دیں تو قوت علم صحیح ہو جاتی. آسان کام نہیں ہے, اس کے پیچھے بھی اچھی خاصی محنت چاہیے. یہ میرے کو سمجھ میں آئے جیسا نہیں, ان کو کیا پسند ہے بس وہ کرنا. اسی واسطے بولتے ہیں پیشے مردے کامل پامال شو, کسی مردے کامل کے سامنے پامال ہو جاؤ. کچھ نہیں صاحب, آپ جیسا رگڑے ویسا رگڑا کھانے کو تیار. بزرگوں کے پاس میں ایک جملہ مشہور ہے, کسی مسلح کسی مربی کسی شیخ کے پاس میں جاؤ تو اس کے ہاتھوں میں ایسا ہو جاؤ جیسے مردہ غسال کے ہاتھوں میں ہوتا ہے. مشہور عربی کا جملہ ہے کن کل میت فی ید الغسال, ایسے ہو جاؤ جیسے میت نہلانے والے کے ہاتھ میں ہوتی, کدھر پلٹا ہے پلٹ جاتا. اگر کوئی میت کو پانی نہلا رہے ہوں اور میت بھول پڑے پانی اتنا گرم گئی کو ڈال رہے ہیں تو پورے سرد ہو جاتے ہیں ہمارے ڈر کے. کچھ بولتا ہے میت, کچھ بولتے ہیں. اور یہی مفہوم ہے بزرگان دین کے اس قول کا, موتو قبل ان تموتو, تمہاری موت جبری آنے سے پہلے اختیاری موت اپنے اوپر تاری کر لو. اب میری اپنی کوئی مرضی نہیں, اتنا تابع ہونا پھر نکھرتا ہے آدمی. مٹنا, اپنے آپ کو مٹانا, اس کے بغیر راستہ طے نہیں ہوتا. پہلے فنا ہوں گی تو پھر بقا ملیں گی. اسی واسطے کہتے ہیں کہ یہ جو سلوک کا راستہ ہے, تصوف کا راستہ ہے, احسان کا راستہ ہے, اخلاق باطن کا راستہ ہے, فقہ باطن کا راستہ ہے, یہ اپنے آپ کو مٹانے کا راستہ ہے. اپنے کو مٹانے کا نام ہے تصوف. اسی کو حضرت صوفی صاحب رحمۃ اللہ علیہ نے فرمایا, ہاں خود سے گزر جانے پہ اصرار ہے کمال, اس زندگی میں موت کا تکرار ہے کمال. اپنے خود ہی چھوڑ دو. ایک دفعہ اپنی پسند چھوڑ دی, دوسری مرتبہ اپنی پسند اختیار کر لی تو موت کا تکرار نہیں ہوا. ایک دفعہ کچھ ارمان آئی, ہم نے وہ ارمان قربان کر دیا تو اس موقع پر وہ ہم مرے, لیکن پھر ارمان پیدا ہوئی, پھر وہ ارمان پورا کر لیا تو بولے موت کی تکرار نہیں ہوئی. موت کی تکرار کمال ہے, اس زندگی میں موت کی تکرار ہے کمال. مسلسل اپنے آپ کو حکم حق کے آگے مٹاتے رہنا, میں کچھ نہیں سب کچھ آپ ہیں, میرا اپنا کچھ نہیں سب کچھ آپ کا ہے, میرا اپنا منشا کچھ نہیں آپ کا منشا ہی اصل ہے, جو آپ کی پسند ہے بس وہ میری پسند ہے. آج سے میری پسند نہیں چلے گی, آپ کی پسند چلے گی. اس اقرار کا نام ہے کلمہ طیبہ. اس کو سمجھانے کے بعد سے ہمارے بڑے لوگ ہم بولے کلمہ طیبہ پڑھنے کا کیا تقاضا ہے, تو کہتے ہیں کلمہ طیبہ پڑھنے کا تقاضا یہ ہے, من چاہی چھوڑ کر رب چاہی اختیار کرنا. چھوٹا جملہ ہے مگر عام طور پر نہ سننے والے اسے سمجھ رہے ہیں نہ سنانے والے. کہتے ہیں کہ چار قسم کی جو قوتیں ہیں ان کو باطن کے اعضا, سیرت کے اعضا کہتے ہیں. جب تک یہ چاروں اعضا مناسب اور اعتدال پر نہیں ہوں گے اس وقت تک سیرت کو حسین نہیں کہا جائے گا. سیرت, को हसीन अगर बनाना है तो इन चारों कुव्वतों को एतदाल पर लाना, एतदाल पर लाने का जो मफहूम है उसको समझें, न हद से ज्यादा रहना न बिल्कुल खत्म हो जाना, दरमियान में रहना। इन बातिनी आजा में जो भी कमी बेशी होगी उसकी मिसाल ऐसी होगी जैसे किसी की जाहिरी शक्ल और सूरत जिस्मिया में इफरात तफरीत होकर पांव मिसाल के तौर पर गज भर हो और हाथ तीन गज के, या एक हाथ आधे गज का और दूसरा एक गज का। जाहिर है कि ऐसा आदमी खूबसूरत नहीं कहा जाएगा, ये किसी का एक हाथ एक गज का दूसरा हाथ आधा गज का और खूबसूरत होगा वो? ऐसा आदमी खूबसूरत नहीं कहा जाएगा। इसी तरह अगर किसी की कुव्वत गजबिया गुस्से की कुव्वत मसलन एतदाल से कम है और कुव्वत शहवानिया एतदाल से बढ़ी हुई है तो इसको खूबसूरत नहीं कह सकते। अब हम चारों आजा का एतदाल और तनासुब और हुस्न बयान करते हैं। पहली चीज कुव्वत इल्म है, इसका एतदाल और हुस्न तो यह है कि इंसान इसके जरिए से अकवाल के अंदर सच झूठ में इम्तियाज, एतकादात में हक और बातिल में फर्क और आमाल में अच्छा और बुरा पहचान ले, यह इल्म का एतदाल। जो कुछ बोला जा रहा है सच और झूठ में तमीज होना, जो अकीदे इख्तियार किए जा रहे हैं उसमें हक और बातिल में तमीज होना, जो काम किए जा रहे हैं वो नेकी बदी अच्छाई और बुराई की तमीज होना, इसकी पहचान पैदा हो जाएगी। पर जिस वक्त ये सलाहियत पैदा हो जाएगी तो उस वक्त हिकमत का वो समरा और फल पैदा होगा जिसको हक ताला ने इन अल्फाज में इरशाद फरमाया, जिसको हिकमत नसीब हुई उसको खैरे कसीर अता हुई। और हकीकत में तमाम फजीलतों की जड़ और असल यही है। दूसरी चीज कुव्वत गजब और कुव्वत शहवत, दूसरी और तीसरी चीज, इनका एतदाल और हुस्न ये है कि दोनों कुव्वतें हिकमत और शरीयत के इशारे पर चलने लगे, यानी इल्म की रोशनी में हो और शरीयत के मंशे के मुताबिक चलने लगे, और मुहज्जब और मुती शिकारी कुत्ते की तरह शरीयत के फर्माबरदार बन जाएं। आपको मालूम है कि शिकार करने के तरीकों में एक तरीका कुत्तों के जरिए से भी शिकार का राइज था, लेकिन अगर कोई कुत्ता किसी पर झपटे और किसी शिकार को पकड़ ले और वो उसे चीरते फाड़ दे और वो मर जाए तो वो शिकार हलाल नहीं होता। लेकिन अगर किसी शिकारी कुत्ते को तालीम दी जाए, सिखाया जाए और फिर उसके बाद उसको छोड़ा जाए, छोड़ते वक्त में ये छोड़ने वाला बिस्मिल्लाह अल्लाहु अकबर कह ले और कुत्ता जाके उसे पकड़े और पकड़ के पास लाने लाने तक या अपने वहां पहुंचने पहुंचने तक अगर वो मर गया तो हलाल हो जाता, मगर सिखाया हुआ होना, सिखाया हुआ होने की अलामतें भी लिखी है उलमा ने, उसको कल्ब मुकल्लब और कल्ब मुअल्लम कहते हैं, सिखाया हुआ। अपन जब छोड़े तब जाना, शिकार देखते ही भागना नहीं शुरू करना। शिकार सामने से जा रहा, उसका जो मालिक है उन्हें छोड़ा नहीं उसको, जहां उसे पकड़ ले बोल के खाली भागना शुरू कर दिया, तो अभी सिखा हुआ नहीं है, अभी सिखाया हुआ नहीं, छोड़ दिए, सीधा गया पकड़ लिया, पकड़ के खाना शुरू कर दिया, सिखाया हुआ नहीं। जब तक के मालिक डाले नहीं उस वक्त तक नहीं खाना, छोड़ा दौड़ा शिकार के पीछे, मालिक ने आवाज दी आ जा, बीच में से पलट के आ जाना, नहीं आया सिखाया हुआ नहीं। लेकिन जो सीखा हुआ होता है, अगर वो शिकार करता है तो वो हलाल हो जाता है। ऐसे ही जो आदमी तरबियत पाता है तो फिर इसका गुस्सा भी इबादत बन जाता है, और अगर तरबियत पाया हुआ नहीं है तो इसकी मोहब्बत भी मुसीबत बन सकती है। समझो अच्छी तरह, जैसे आजकल बहुत सी मोहब्बतें मुसीबत बन जा रही, दीदी की मोहब्बत में गाने के कैसे डाला के दे दे रहे, बच्चे की मोहब्बत में फिल्में देखने पैसे दे दे रहे, दोस्त की मोहब्बत में शराब का आर्डर दे दे रहे, रिश्तेदारों की मोहब्बत में नाचने वाली गाने वाली पार्टियां बुला ले रहे हैं। तरबियत चूंकि नहीं है तो मोहब्बत भी क्या है, मासियत है, नाफरमानी है, मुसीबत है। और अगर तरबियत हो जाती है तो फिर गुस्सा भी इबादत बन जाता है। चुनाचे अल्लाह जल्ले शानहु ने उसकी तारीफ करते हुए हजरत सहाबे किराम के बारे में कुरान पाक में उनकी तारीफ ही जुमले कहते हुए इरशाद फरमाया, अशिद्दाउ अलल कुफार रहमाउ बैनहुम। तरबियत के बाद होना चाहिए तो हर अमल सही है। प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने यूं इरशाद फरमाया कि जो किसी से मोहब्बत रखे मगर रखे अल्लाह के लिए, और किसी से बुग्ज रखे मगर रखे अल्लाह के लिए, और किसी को दे और दे अल्लाह के लिए, और किसी से रोके और रोके अल्लाह के लिए, फरमाया उसका ईमान मुकम्मल हो गया। मन अहब्ब लिल्लाह व अबग़ज़ लिल्लाह व अअता लिल्लाह व मना लिल्लाह फ़क़द इस्तकमल अल-ईमान। ईमान कामिल हो जाता है बुग्ज़ पर भी, ईमान कामिल हो जाता है रोकने पर भी, नहीं देने पर भी, मगर वो सिखाया हुआ रहना, तरबियत याफ्ता होना। बड़ी अहमियत है तरबियत की। हमारे बुजुर्गों को तो अल्लाह जल्ले शानहु ने ऐसी नूरे बसीरत अता कर दी थी, और कल्ब की आंखें ऐसी रोशन कर देती थी कि भी थी कि वो देख के बोलते थे, भीड़ है मगर इंसान तो इक्का दुक्का भी दिखाई नहीं देता। ऐसा कष्ट होने लगा था बाजे बुजुर्गों को कि उन्होंने तो दुआ मांग ली कि अल्लाह ये कष्ट हटा लीजिए। खा मखा लोगों के बारे में मुख्तलिफ किस्म की चीजें मेरे अंदर आ जाती, कोई किसी सूरत का दिखता, कोई किसी सूरत का दिखता, कोई किसी सूरत का। ये तो उनकी शान करीमी है, शान सत्तारी है कि उन्होंने अपनी सत्तारी का पर्दा डाल रखा है, नतीजे में रुसवाई से, जिल्लत से हजारों लाखों करोड़ों लोग बचे हुए। वरना जो हकीकी सूरत है अंदर की, वो अगर मालूम होने लग जाती तो बड़ा मसला हो जाता। इस वास्ते ये दुआ करते रहना चाहिए, मौला जैसे आपने यहाँ शक्ल सूरत इज्जत आबरू दीन वगैरह की जाहिरी शक्लें सूरतें अता फरमा कर लोगों में एक तरह का अच्छा तासुर मेरे तय कायम फरमाया है, मौला आपकी इसी रहमत का वास्ता क़यामत के दिन मुझे रुस्वा होने से बचा ली। बहुत फिक्र करने की जरूरत, دوسری چیز قوت غضب قوت شہوت، ان کا اعتدال اور حسن یہ ہے کہ دونوں قوتیں حکمت اور شریعت کے اشارے پر چلنے لگیں. حکمت بولے تو وہ علم جو بھی بتایا گیا، صحیح علم، شریعت کے اشارے پر چلنا. مہذب کتے کی طرح شریعت کی فرما بردار بن جائیں، جس طرف بھی ان کو شریعت چلائے بلا عذر و تامل اسی جانب لپکیں اور شکار پر حملہ کریں. جس وقت وہ ان کو روکنا چاہیں تو فوراً ٹھہر جائیں اور چپ ہو کر اپنی جگہ بیٹھ جائیں. اب اس غصے کو دور کرنے کے لیے کیا کرنا، عبارت تو بہت لمبی ہے لیکن یہ ایک ایسی چیز ہے کہ آدمی کو اعتدال پہ رہنے نہیں دیتی. غصے کے بارے میں مشہور ہے کہ عقل کو کھا جاتا ہے، غصہ جو ہے وہ عقل کو کھا جاتا ہے. یہی وجہ ہے کہ غصہ آ گیا، جھڑ گئے، مٹی کے تیل کا، گیس کے تیل کا ڈبا لیے، عورت کے اوپر ڈال دے کے جھڑ کاڑی سے لگا دی. ارے کیا ہوا، کیا ایسا بولی ویسا بولی، کیا بولی کیسا بولی، ایسا کیا بولی کہ اس کو مارنا حلال ہو گیا. جی جبکہ کسی کا قتل اتنا بڑا جرم ہے کہ حق تعالیٰ نے قرآن پاک میں ارشاد فرمایا، من قتل نفسا بغیر نفس او فساد فی الارض فکانما قتل الناس جميعا. ایک آدمی کو ناحق قتل کر دینا پورے لوگوں کو قتل کرنے کے برابر ہے. آپ دیکھیں رات دن سننے کو ملتا رہتا ہے، دوسروں کے ماحول میں، دوسروں کے معاشروں میں، دوسروں کے گھرانوں میں اس قسم کی بات اگر سننے کو ملتی ہو تو زیادہ تعجب خیز نہیں ہے. مسلم گھرانوں کے بارے میں جب یہ اطلاع ملتی ہے تو بڑی حیرت ہوتی ہے. ذرا ذرا سی بات پہ، بلکہ بعض بعض جگہوں پر تو بیٹی کیسا پیدا ہوئی مسئلہ بن گیا. بولے چلی جا رہنا نہیں، اور اگر رہیں گی تو ہم تیرے کو رہنا نہیں دیں گے، مار دیں گے تیرے کو، اجازت مل سکتی ہے اس صورت میں مار ڈالنے کی. اس میں کیا قصور ہے، کس کا قصور ہے، اس کے بچی کا قصور ہے اس میں مار ڈالنا ہے. سامان بہت نیلائی بول رہے مار دے رہے، الماری بڑی نیلائی چھوٹی نیلائی، فرنیچر اعلی نیلائی اوسط قسم کا نیلائی. ارے بھائی نئی کچھ بھی نہیں لاتی تب بھی اب تو مارنے کا حق نہیں تھا. سنایا ہوں گا آپ لوگوں کو، ہمارے حضرت سے تعلق رکھنے والے لوگوں میں خاتون تھیں، ان کے پاس میں لوگ بچی پوچھنے کے واسطے آئے، کیا کیا دیتے ہیں بول کے پوچھے. تو وہ عورت بچی کی والدہ بولی، نماز پڑھنے کے واسطے جانماز، وضو کرنے کے واسطے لوٹا، ذکر کرنے کے واسطے تسبیح دیتی ہوں، اس سے بڑھ کو کیا تو بھی ہونا ہے تو یہاں سے جانا، تم لوگ ہمارے کو نہیں ہونا. ہو اول تو اس کے ذمہ لانا ہے اس نہیں، لائی کم لائی بول رہے مار دے، اور مانگنا تو بڑے شرم کی بات، مرد آدمی ہو کے مانگے معمولی ماموں. ہمارے پاس دوست تھے، ہم اصل لوگ تھے، ہر ایک کے بات کرنے کا انداز الگ الگ ہوتا ہے، بڑے مذاق میں عجیب عجیب قسم کی باتیں وہ لوگ بولتے تھے. تو یہ بھی بولتے تھے، دانے ڈالے تو مرغا مرغا جو ہے چونچ میں اٹھا کے مرغے کے سامنے ڈالتا رہتے کھا بول کے. جانوروں میں یہ چیز پائی جاتی ہے کہ کھلانا پلانا مرد کا کام ہے عورت کا نہیں، ضرورتوں کے پورا کرنے کے سلسلے میں مرد کی ذمہ داری ہے، عورت کے اوپر نہیں. لیکن آپ دیکھیں گے آج کل کا ماحول اور معاشرہ کیسا بنا ہوا ہے، اس واسطے یہاں آنے والا کے بارے میں اگر کسی کے بارے میں یہ معلوم ہوا کہ انہیں منگا ہے تو اس کو وہاں پر آنے کی پھر آئندہ اجازت نہیں ہے. اسلام میں جائز نہیں ہے مطالبہ کرے آدمی یہ چاہیے وہ چاہیے وہ چاہیے وہ چاہیے. جنہوں نے کر لیا وہ لوگ تو ذرا بے فکر ہو گئے ہوں گے، لیکن جو لوگ نہیں کرے ان کو ذرا فکر ہو گئی ہوں گی کہ یہ کیا ہے بھائی، अच्छी बात सुनने को मिलता है कि आगे बोल के गए थे तो गले पड़ गए भाई, बहुत मायूब बात है। अल्लाह रजाया कर दे हमारे बादे साथियों को, वक्त का एमपी रह चुका जी, दोनों तरफ करोड़पति लोग हैं, लड़के का बाप दीनदार है, उसने यूं कहा शादी खाना नहीं लिया जाएगा। ठीक है, कहा कि मस्जिद में निकाह होगा, कहा कि बिल्कुल ठीक है, कहा कि मस्जिद में अब्द खाने के बाद में कहीं और जाना आना नहीं होगा, हम मस्जिद से वापस हो जाएंगे, कहा कि बिल्कुल ठीक है, हमको कोई चीज नहीं चाहिए। तो उसने कहा कि ठीक है, शादी कर दी, लेके चले गए। जब समझ आती है तो फिर आदमी को कोई सा भी अमल आसान हो जाता है। आज हम लोग एक दो तरीके सुन्नतों के मुताबिक या दीन के मुताबिक इख्तियार करके अपने बारे में खूब खुशफहमी में मुब्तला हो जा रहे हैं, मैं भी क्या दीनदार हूँ किस्मत कुछ। दीन पर अगर हम चलते हैं तो किसी पे एहसान नहीं करते, अपने साथ में हम भलाई करते हैं। ये कोई इतराने की चीज नहीं है, अल्लाह का शुक्र अदा करना चाहिए कि अल्लाह आपका करम है, आपका शुक्र है कि इस माहौल में आपने मुझे तौफीक दे दी प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की गुलामी की। अब गुस्से के बारे में, क्योंकि ज्यादातर एक ऐसी बीमारी है ये आम तौर पर लोगों में पाई जाती है और उसकी वजह से इत्तेज़ाल नहीं रहता, अकल को खा जाने वाली ये चीज होती तो अमल गलत होना शुरू हो जाता। इस पर मुझे बात याद आई कि जरा जरा सी बात पे आदमी को यही समझ में नहीं आ रहा कि मुझे क्या करना चाहिए क्या नहीं करना चाहिए। छोटे छोटे बच्चों को उठा रहे हैं, दो दो तीन दिन मंजिलों के ऊपर से बाहर फेंक रहे गुस्से के मारे। किसी का हाथ टूट जा रहा, किसी का पांव टूट जा रहा, किसी का सर टूट जा रहा, तो अकल से काम बिल्कुल नहीं लिया जा सकता है उस वक्त में जबकि गुस्सा आदमी में भर जाए और उसकी कोई तरबियत ना हो गई हो। इसलिए बड़ी अहमियत है इसकी। इसके बारे में पहले तो कुरान पाक की एक आयत करीमा लिखते हैं साहिब किताब, कहते हैं वल काज़िमीन अल ग़ैज़ वल आफ़ीन अनिन नास वल्लाहु युहिब्बुल मुहसिनीन। गुस्से को जब्त करने वाले और लोगों के कसूरों से दरगुजर करने वाले और अल्लाह ताला ऐसे नेक काम करने वालों को महबूब रखता है, तो गुस्से को काबू में रखने वालों को अल्लाह महबूब रखता है, ये याद रखें। क़यामत का दिन होगा, बंदे अल्लाह के सामने खड़े होंगे, अल्लाह ताला एक बंदे को बुलाएंगे और हुराने जन्नत एक तरफ होंगी। अल्लाह ताला इरशाद फरमाएंगे कि दुनिया में तुझे गुस्सा आया था और गुस्सा निकालने की तुझे ताकत भी हासिल थी, गुस्सा निकालने की ताकत भी तुझको हासिल थी, लेकिन तू गुस्से को पी गया था। आज उसके बदले में ये होराने जन्नत हैं, इनमें से कौन सी होना अपने इख्तियार से चुन ले। तो फजीलत है ईमान वाले की कि वो गुस्से को जब्त करने वाले होते हैं। प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, बुखारी शरीफ की हदीस है, फरमाया ला तगज़ब, गुस्सा मत करो। गुस्सा मत करो का क्या मतलब? गुस्से का जो तकाजा है उसको पूरा मत करो, जब्त कर लो, ये मतलब है। हमारे बात साथी परेशान होते हैं कि साहब इतनी मजम्मत सुनते रहते हैं गुस्से की, मगर मेरे को बराबर गुस्सा आ जाता है, क्या करूं? ऐसा समझ कई को परेशानी कई को है, ये परेशानी जो है गुस्सा आया कई को बोल के है, गुस्सा आनाइश नहीं बोल के कौन से मुलसा बोले, गुस्सा नहीं आना चाहिए ये नहीं कहा गया है, गुस्सा मत करो यानी गुस्से के तकाजे पर अमल मत करो। गुस्सा आ जाना बुरा नहीं है, अगर नहीं आएगा तो तुम गुस्सा पीते ही नहीं पीते, उसका इम्तिहान कैसा होगा? अगर आया ही नहीं गुस्सा तो फिर पीते हैं कि नहीं पीते इसका इम्तिहान कैसे होगा? इस वास्ते आया कहीं को बोल के परेशान होने की जरूरत नहीं है, कितनी चीजें वो तो आएंगे, جب ناگوار بات پیش آئے گی، جب مرضی کے خلاف بات پیش آئے گی، کوئی نامناسب بات ہوگی تو غصہ تو آئے گا، وہ تو فطرت میں ہے ہر آدمی کی، بہت کارآمد چیز ہے، وہ ہتھیار ہے، وہ ہمارا ہتھیار رہنا اس لیے بولے تو کیسا. مناسب وقت میں دشمن پر حملہ کرنے کے واسطے ہتھیار ہے وہ، رہنا ہی نہیں بولے تو آئے وقت پہ کیسا کریں گے پھر. ارے بھائی سمجھ میں آ رہی بات؟ ہاں بات اچھی طرح سمجھو. بہت سارے ساتھی اس پر پریشان ہیں کہ مجھے غصہ آتا کیوں ہے. غصہ آنے پر کوئی برائی نہیں ہے، اس کے ایمان میں کوئی کمی نہیں ہوتی، اس کے تقوی میں کوئی کمی نہیں ہوتی، اس کے دین میں کوئی کمی نہیں آتی، اس کی نیکی میں کوئی خرابی نہیں آتی. غصہ آیا تو خرابی کہاں سے شروع ہوتی؟ غصہ آنے کے بعد میں یہ کروں وہ کروں بول کے آتا. وہ جو جذبہ پیدا ہوتا ہے کہ اب اس غصے کو نکالنے کے لیے کیا کرنا چاہیے، اس کے بارے میں جو تقاضے پیدا ہوتے ہیں وہ تقاضے پورے نہیں کرنا، بس یہی سے غصہ فیلنگ. مثلا جی میں آیا کہ صاحب اٹھا کے اسے مار دوں، ڈنڈا اٹھاؤں اور اس کے سر پر ماروں، یہ آیا تقاضا غصہ آنے پر. تو غصہ آنا تو اختیار میں نہیں تھا، لیکن یہ ڈنڈا اٹھا کے مارنا اختیار میں ہے کہ نہیں ہے؟ نہیں ہے، یہ تو اختیار کی چیز ہے نا. بھائی جب اختیار کی چیز ہے اسے اختیار کر لو، غیر اختیاری چیز کا انسان مکلف نہیں ہے، مکلف ہے اختیاری چیز کا. اب آپ سب کے سب تقریباً ایک گھنٹے سے بیٹھے ہوئے، کوئی بھی نہیں بول رہا، کیا گونگے ہیں کیا سب؟ گونگے تو نہیں، اللہ کا شکر ہے سب میں بولنے کی طاقت قوت موجود ہے. چونکہ آپ نے بولنے کا ارادہ نہیں کیا ہے اس لیے آپ نہیں بول رہے ہیں. بولنا اور خاموش رہنا دونوں آپ کے اختیار میں ہے کہ نہیں ہے؟ ہے. اب کسی پہ غصہ آیا اور موٹی موٹی گالی دینے کا تقاضا ہوا، تب اس کے بعد تو زبان کھولنا نا، بولنا اختیار میں ہے کہ نہیں ہے؟ بولنا اختیار میں ہے یا نہیں ہے؟ بلا شبہ اختیار میں. بھائی جب اختیار میں ہے تو غصہ آیا برا بلا بولنے کا، اور بولنے کے واسطے زبان کا کھولنا یا بند رکھنا یہ آپ کے اختیار کی چیز ہے. اب یہ جو آپ اختیار کریں گے زبان کے بند رکھنے کے عمل کو، اور اس اختیار کو استعمال نہیں کریں گے جو زبان کے کھولنے سے متعلق ہے، اگر ایسے وقت میں اگر آپ نے اپنی زبان بند کر لی، زبان نہیں کھولی، یہ ہے غصے کو ضبط کرنا، اور یہی ہے غصے کو پی جانا، اور یہ ہمارے اختیار کی چیز ہے. اور زیادہ کھلا بولنے کی ضرورت نہیں ہے نا، بات خوب سمجھ میں آنی چاہیے. ہم نہیں سمجھا سکتے ہیں، سمجھانے کی کوشش کرتے ہیں، سمجھانے کا کام تو ہفتہ الگ ہے. اپنے دل کے رخ کو اللہ کی طرف رکھنا، یوں کہنا کہ مولا بات میرے دل پر کھول دیجیے، اور پھر عین وقت پر اسے استعمال کرنے کی توفیق اور حوصلہ بھی دے دیجیے. یہ تو ان کے اختیار میں، کیونکہ بولنا کہنا سننا ایک سبب ہے، ایک ذریعہ ہے، ایک تدبیر ہے، اس واسطے بولنا ہے سننا ہے. غصہ کسے کہتے ہیں؟ کہتے ہیں کہ غصہ نام ہے دل کے خون کا بدلہ لینے کے لیے جوش مارنا، غضب بولتے ہیں. پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا، بڑا پہلوان اور طاقتور وہ نہیں ہے جو لوگوں کو پچھاڑ دے، لوگوں کو نیچے گرا دے، چاروں شانے چت کر دے، جسے آج کل عام طور پر پہلوان بولتے ہیں لوگ، بلکہ بڑا پہلوان وہ ہے جو غصے کے وقت اپنے نفس پر قابو رکھے. ایک روایت میں ہے، قوی وہ ہے جو غصے کا مالک ہو، یعنی غصے پر غالب ہو. یہ نہ ہو کہ غصے کے منشے کے مطابق فوراً عمل کرے، بلکہ اس کو شریعت کی تعلیم کے موافق استعمال کرے. اس لیے کہ غصے میں جوش پیدا ہونا طبیعی معاملہ ہے، اس میں ملامت نہیں، اس میں برائی نہیں،
مگر انسان کو خداوند کریم نے اختیار بھی دیا ہے, اس کو روکنا چاہیے. اس اختیار کو صرف کرنا انسانیت کے خلاف ہے. غصے کو بھی حق تعالیٰ نے بہت سے مصلحتوں سے انسان کی سرش میں داخل کیا ہے, اس سے بہت سے کام نکلتے ہیں, غصے سے بہت سے کام نکلتے ہیں. لیکن اختیار کو بھی ساتھ ساتھ دے دیا ہے کہ جس جگہ غصے کا کام ہو وہاں کام لے, اور جہاں جو جگہ غصے کے کام کی نہیں وہاں کام نہ لے. اس کے بعد کہتے ہیں غصہ اپنی ذات میں غیر اختیاری ہے, آدمی کے اختیار سے نہیں آتا, لیکن اس کے تقاضے پر عمل کرنا اختیاری ہے, اس لیے اس کا چھوڑنا بھی اختیاری ہے. اور اختیاری کا علاج سوائے اختیار کے استعمال کے کچھ بھی نہیں. سمجھو اچھی طریقے سے, پریشان کرتے ہیں بعض لوگ, نہیں مول صاحب کوئی ایسی دعا بتا دو غصہ علاج نہیں بول. کہتے ہیں کہ اس کا علاج اختیار کے استعمال کے سوا کچھ نہیں ہے. ہاں اس میں کچھ تکلیف, کچھ تکلف, مشقت ضرور ہے. اس استعمال کے تکرار اور بار بار کرنے سے وہ جو تقاضا ہے بدلہ لینے کا ضعیف ہو جاتا ہے, کمزور ہو جاتا ہے, اور پھر اس کو چھوڑنے میں زیادہ تکلیف نہیں ہوتی. یہ اسی لیے کہتے ہیں ہمارے بڑے لوگ, جب بھی غصہ آئے پہلے مرحلے میں فوری طور پر تو اس کا بدلہ لو ہی مت. سوچنا جائز چیز پہ آیا نہ جائز چیز پہ آیا, بھائی جاتے جاتے بیوی کے ہاتھ سے گلاس گر گئے, ہونا بول کے تو نہیں گرا, جاتے جاتے چھوٹ گیا, ایک دم پھسل گیا اور آئے نا گلاس ٹوٹ گیا. میاں محترم وہیں تھے, اب آ گیا غصہ. اب یہ جو غصہ آیا تو بولے تھوڑی کیسا تیرا سر توڑ پاؤں. تو یہ جو غصہ ہے یہ بجا ہے یا بیجا ہے؟ اختیار سے اس نے پٹک کے تو توڑا نہیں. اب یہ جو ہم کو غصہ آیا ہے وہ صحیح جگہ نہیں آیا ہے. تو اس واسطے جب کبھی بھی غصہ ہے پہلے یہ سوچنا غصہ آنے کی صحیح جگہ ہے یا نہیں ہے. صحیح جگہ ہے, اگر صحیح جگہ غصہ آیا ہے تو پھر اس میں بھی تمیز کرنا ضروری ہے. بچہ سبق یاد نہیں کرا جی اور غصہ آ گیا مول صاحب, تو تعلیم کی خاطر, بچے کی خیر خائی کی خاطر آیا اس کو غصہ, لیکن فوراً نہیں کرنا, اس کا رد عمل نہیں کرنا, بلکہ سوچنا کہ میرا یہ غصہ پہلے صحیح ہے یا نہیں ہے, اس میں بھی دیکھنا. کئی کو بچہ اتنا چھوٹا ہے 3 سطر یاد کرے گی تو بہت ہے جی. لیکن مول صاحب کیا چاہ رہے ہیں, میں اس کو جلدی جلدی حفظ کرایا تو جی ان کے اماں بابا خوش ہوتے ہیں, ہمارے بچے کو بہت جلدی پڑھا دیے جی بول کے, اس واسطے جو ہے زبردستی کر رہا ہے آدھا صفا یاد کر کو, آدھا صفا یاد کر کے نہیں آیا, اور مول صاحب کو آ گیا غصہ. صورت دیکھنے میں کیا ہے, تعلیم میں, تربیت میں, بچے کو پڑھانے میں غصہ آیا ہے, ناجائز جگہ تو نہیں آیا, انہیں یہ سمجھ رہا. ارے بھائی ابھی تو جائز جگہ آیا ہی نہیں آپ کو, انہیں 3 سطر یاد کرنے کی طاقت رکھتا ہے, آپ آدھا سفا یاد کر کے لاؤ. کیا سمجھے, اچھی طریقے سمجھے, بہت سارے مول صاحب بھی ہیں اس واسطے بول رہا ہوں. تین سطر یاد کرنے کے لیے بولے, 3 سطر یاد کرتا ہے, نہیں یاد کرا غصہ آ گیا, ٹھیک ہے جگہ پہ آیا جی, لیکن اب غصہ آ جانے کے بعد میں اب اس کو سزا دینا ہے. تو فوراً اگر سزا دینا شروع کر دیے تو کیا ہوتا, وہ بچہ ہے جی 10 گرام کا پاور والا مار کھانے کا مکہ جو ہوتا ہے نا, 40-40 کلو کا بھی ہوتا نا, معلوم ہے نہیں معلوم ہے. یہ جو پہلوانہ ہوتے ہیں آپس میں جو کشتیاں لڑتے ہیں اور فری اسٹائل میں جو होते हैं, मुकाबले मैच होते हैं, उसमें फाइटिंग जो चलते हैं, तो आप देखें कि एक एक पहलवान का मुक्का का जो पावर होता है वो 40-40 किलो का भी होता है, तो उसमें भी पावर होता है। तो 10 ग्राम का पावर वाली जर्ब उसमें है कि बस इतनी सह सकता है वो, अगर अपने को आ गया गुस्सा। अब उठा के जवान आदमी और छोटे से बच्चे को पूरी भूगत से जो मारता है तो बजाय 10 ग्राम के 100 ग्राम हो जाता है, ज्यादती हो जाएगी नहीं हो जाएगी। इस वास्ते अब ये सब कुछ तमीज तो कर नहीं सकते अपन, तो बड़े लोगों की बात सुन लेंगे, वरना गुस्सा आए सो पर सजा नहीं दे। गुस्सा जब आए फौरन सजा नहीं दे रहा, रुक जाओ, सोचो और अपना अपना हैजान कम होने दो। अच्छा, सजा तो दे रहे हैं उत्तेज, लेकिन उसकी तरबियत का जज्बा कम है, अपने अपने गुस्से को ठंडा करने का जज्बा ज्यादा है। ये भी तो सही नहीं है ना। इसीलिए हमारे हजरत सूफी साहब रहमतुल्लाह अलैह फरमाते थे, आम तौर पर जो तकाजे पैदा होते हैं उनकी इब्तिदाअन निस्बत नफ्स की तरफ होती है, इसीलिए उस वक्त में रुकना चाहिए। तो गरज यह है कि तकाजे को पूरा न करें उस वक्त। और गुस्से का इलाज सिवाय इख्तियार के इस्तेमाल के कुछ नहीं, हाँ इसमें तकल्लुफ और मशक्कत भी हो तब भी उसे ऐसा ही करना चाहिए। अलबत्ता जब बार बार ऐसा करेगा तो इंशाल्लाह तकाजा वजब का जो तकाजे हैं वो कमजोर होंगे और फिर उसके बाद में छोड़ना आसान हो जाएगा। चुनाचे लिखते हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, हाकिम को चाहिए कि गुस्से की हालत में फैसला कभी ना करे। हाकिम बोले तो हमारे बच्चे नौ इस दौर के समझ रहे, नहीं समझ रहे मालूम नहीं, जज को बोलते हाकिम को चाहिए कि गुस्से की हालत में फैसला कभी ना करे, बल्कि उस वक्त मुकदमा मुलतवी कर दे और तारीख बढ़ा दे। गुस्से की वजह से बढ़ाना कि गलत फैसला ना होने पाए, कोई और मकसद से नहीं, जैसे आजकल हो रहा, आजकल भी मुसलसल मुलतवी चल रहा। कई को बोले तो अभी जी वो कागजात नहीं आए जिन्हें वेट पेपर कहा जाता है, उसके वास्ते डालते चले जा रहे, मौखर करते चले जा रहे, मुकदमात पर मुकदमात, फाइलों पर फाइलें, दफ्तर भर गए 15-15 20-20 साल 30-30 साल के मुकदमात जैसे के वैसे पड़े हुए। तो उस वक्त मुकदमा मुलतवी कर दे और तारीख बढ़ा दे। यहां हाकिम से मुराद वो शख्स है जिसको दो आदमियों पर हुकूमत हो, इसमें मुअल्लिम उस्ताद घर का मालिक भी दाखिल है। लिहाजा गुस्से में बच्चों या दीगर मातहतों और कमजोरों को किसी जुर्म पर भी सजा देने में जल्दी न करें, बल्कि गुस्सा चला जाने के बाद सोच समझ कर सजा दी जाए। और याद रखें कि जिस हक का मुतालबा करने वाला कोई ना हो उसका मुतालबा हक ताला की तरफ से होगा। यहां अगर हमने किसी को सजा दी और उसके बारे में उसको कोई पूछने वाला नहीं है, क्या भी कर लिया तो मेरे को कौन पूछने वाला है, ऐसा कोई हालत वाला आदमी है तो कहते हैं कि अल्लाह ताला उससे पूछेंगे। यहां तक के अगर काफिर जिम्मी पर कोई हाकिम जुल्म करे तो हदीस में आता है कि अल्लाह ताला और अल्लाह के रसूल उसकी तरफ से मुतालबा करेंगे, लिहाजा सजा देने के वक्त में एहतियात लाजमी है। कहीं अपना ख्याल पूरा खाली पढ़ाने वाले मनसाबों और बच्चों की तरफ चला जाएगा, सबसे मुतालिक है अपने अपने घरों और मातहतों से मुतालिक है और तमाम मामलात में, अब उसके वास्ते क्या तरीकेकार मजीद या कुछ उस सिलसिले की और बात है। अगर याद रही तो इंशाल्लाह आइंदा मजलिस में सुनाएंगे कि वक्त बिल्कुल करीब हो रहा है। अब ताला सही इल्म सही अमल की सबको तौफीक अता फरमाए। اللهم لك الحمد كله ولك الشكر كله، ربنا آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها، ربنا أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين وصلي وسلم وبارك على سيد المرسلين. الحمد لله.
Thank you.